أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا ونبينا ومولانا أبي القاسم محمد. وعلى آل بيته الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس أهل البيت ويطهركم تطهيرا. اللهم صل وسلم وزد وبارك على السيدة الجليلة الجميلة المعصومة المظلومة فاطمة الزهراء صلوات الله وسلامه عليها. عشرہ مجالس زندگانی حضرت فاطمۃ الزہرا سلام اللہ علیہا کے سلسلے کی آج اس چھٹی مجلس میں یہ بیان کریں گے کہ شہزادی کاشانہ نبوت سے رخصت ہو کر جب کاشانہ امامت میں تشریف لائیں گے اور وہاں جو آپ نے ذمہ داریاں نبھائی ہیں. شہزادی فاطمہ سلام اللہ علیہا اپنے زمانے کی ممتاز شخصیت تھیں. ظاہری جمال، معنوی اور اخلاقی کمالات اپنے شریف والدین سے وراثت میں حاصل کیے تھے. نبی کریم کی دختر کے لیے بزرگان قریش اور باحیثیت مالدار لوگ لے کر پیغامات لے کر نبی کی خدمت میں آ رہے تھے، اور نبی کو کسی کا اس بارے میں گفتگو کرنا پسند نہیں تھا. نبی خدا کی طرف سے مامور تھے کہ نور کا عقد نور کے ساتھ کریں. رسول اللہ نے جناب فاطمہ کو مولا کائنات کے لیے مخصوص کر دیا تھا اور حضرت علی کی طرف سے پیغام کے منتظر تھے. اہل سنت عالم کی کتاب ہے تذکرۃ الخواص، اس میں اور مناقب میں یہ روایت ہے کہ پہلے اور دوسرے خلیفہ نے بھی متعدد بار نبی کو پیغام دیا حضرت فاطمہ سے شادی کے لیے، لیکن نبی نے قبول نہیں کیا اور فرما دیا کہ فاطمہ کے شوہر کا تعین خدا کے اختیار میں ہے. عبد الرحمن ابن عوف اور تیسرے خلیفہ، جن کا شمار بڑے دولت مندوں میں ہوتا تھا، نبی کے پاس شہزادی کے رشتے کے لیے آئے. عبد الرحمن نے کہا، یا رسول اللہ، اگر آپ فاطمہ کی شادی مجھ سے کر دیں تو میں 100 نیلی آنکھوں والے سیاہ اونٹ جن پر مصری کتان کے کپڑے لدے ہوں اور 10,000 دینار حق مہر دینے کے لیے تیار ہوں. تیسرے خلیفہ نے بھی عرض کی کہ میں بھی حاضر ہوں کہ اتنا ہی مہر ادا کروں، اور مجھے عبد الرحمن پر ایک برتری یہ بھی حاصل ہے کہ میں ان سے پہلے ایمان لایا ہوں. نبی یہ گفتگو سن کر سخت غضبناک ہوئے اور ایک مٹھی سنگریزوں کی اٹھائی اور عبد الرحمن کی طرف پھینکتے ہوئے فرمایا، تم خیال کرتے ہو کہ میں مال کا پرستار ہوں اور اپنی دولت و ثروت سے مجھ پر فخر و مباہات کرنا چاہتے ہو اور امید رکھتے ہو کہ اس مال و دولت کے دباؤ میں آ کر میں فاطمہ کا عقد تم سے کر دوں گا؟ نبی نے سمجھا دیا کہ شادی خرید و فروخت اور مال و دولت کے تبادلے کا پیمان نہیں. مختصر یہ کہ مولا کائنات رشتہ لے کر نبی کے پاس آ گئے اور نبی کا چہرہ مبارک خوشی سے جگمگا اٹھا. دختر سے اجازت لے کر رشتہ قبول کر لیا اور مسکراتے ہوئے حضرت علی سے دریافت کیا، یا علی، شادی کے لیے آپ کے پاس کچھ ہے؟ مولا کا جواب یہ تھا کہ میری تمام دولت ایک تلوار، ایک اونٹ اور ایک ذرہ ہے. نبی نے مولا کے دین، پرہیزگاری، اخلاقی فضائل اور نفسانی کمالات کو عبد الرحمن اور دوسرے خلیفہ کی بے حساب دولت پہ ترجیح دی اور مولا کائنات کی تہی دستی کو عیب نہیں جانا. نبی کا فرمان ہے، جب کوئی شخص تمہاری لڑکی کا رشتہ لے کر آئے اور اگر تمہیں اس کا اخلاق اور دین پسند ہو تو اس سے رشتہ کر دو، اگر ایسا نہ کیا تو مشکلات پیدا ہو جائیں گی. یعنی تمہاری شادیوں کا معیار اس کے خلاف ہوا، یعنی اسلام کے بتائے ہوئے معیار کے خلاف ہوا تو تمہارے لیے فتنہ کھڑا ہو جائے گا. اسلام مسلمانوں سے کہتا ہے، اگر کوئی جوان تمہاری بیٹی کا رشتہ طلب کرنے آئے تو تمام چیزوں سے پہلے اس کی دینی اور اخلاقی حالت کا جائزہ لو. اگر وہ با ایمان، پاک دامن، خوش اخلاق ہو تو رشتہ کر دو۔ اسلام کا عقیدہ ہے کہ رشتہ ازدواج کی بنیاد مال و دولت پر استوار نہیں ہونی چاہیے۔ صرف مال و دولت خوش بختی کے لیے کافی نہیں، بلکہ داماد کے اخلاقی فضائل، دینی وابستگی، مال و دولت پر فوقیت رکھتے ہیں، کیونکہ با ایمان، خوش اتوار داماد اگرچہ تہی دستی کیوں نہ ہو، ثروت مند عیاش شخص سے بہتر ہے۔ نبی نے نہ صرف لوگوں کو یہ سبق دیا بلکہ اس پر عمل کر کے بھی نبی نے دکھایا۔ مولائے کائنات کی طرف سے زیادہ مہر بھی نہیں تھا۔ اسلام زیادہ مہر کو پسند نہیں کرتا، سفارش کرتا ہے کہ اگر تمہیں داماد کا دین، اخلاق پسند آ جائے تو پھر مہر کے بارے میں سختی نہ کرو، تھوڑے مہر پہ قناعت کر لو۔ مختصر یہ کہ مولائے کائنات تو شہزادی فاطمۃ الزہرا سلام اللہ علیہ کی شادی انجام پا گئی۔ دوسرے دن رسول اللہ نے مولائے کائنات سے پوچھا کہ زوجہ کو کیسا پایا؟ مولائے کائنات نے عرض کی، خدا کی اطاعت اور بندگی میں بہترین مددگار پایا۔ مولائے کائنات حضرت فاطمہ سلام اللہ علیہ کا ایک ایسی بہترین شریک حیات کے طور پہ تعارف کرا رہے ہیں جو خدا کی اطاعت میں معاون مددگار ہیں۔ یہ مختصر مگر انتہائی پرمعنی جملہ ہے۔ اس میں مولا شادی کے ہدف کو بیان کر رہے ہیں، اور وہ ہدف شریک حیات سے اطاعت الہی میں مدد لینا ہے، اور اس اہم امر کی توفیق کے لیے بہترین مصداق مولائے کائنات شہزادی فاطمۃ الزہرا سلام اللہ علیہا کو سمجھتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے بیٹی کو نصیحت فرمائی، خبردار میرے بھائی کو ناراحت مت کرنا، کیونکہ علی کا غضب میرا غضب ہے اور میرا غضب خدا کا غضب ہے۔ اور دوسری طرف مولائے کائنات کو نصیحت فرما رہے ہیں نبی کریم کہ اپنی زوجہ سے محبت اور مہربانی کرتے رہنا۔ نبی جانتے ہیں شہزادی اور مولائے کائنات معصوم ہیں، خطا کا امکان بھی نہیں ہے۔ یہ تو ہمارے لیے نصیحت ہے کہ والدین، بزرگ جو ہیں، وہ شوہر اور زوجہ دونوں کو ذمہ داری نبھانے کی ترغیب دیں۔ مولائے کائنات نے فرمایا، خدا کی قسم میں نے فاطمہ کو کبھی ناراض نہیں کیا اور نہ ہی کسی کام پر مجبور کیا، یہاں تک کہ خدا نے انہیں اپنی طرف بلا لیا، اور فاطمہ نے بھی مجھے کبھی ناراض نہیں کیا اور کسی معاملے میں میری نافرمانی نہیں کی۔ میں جب بھی ان کی طرف دیکھتا ہوں تو میرے تمام رنج و الم دور ہو جاتے تھے۔ اب ذرا اپنے معاشرے کا جائزہ لیں اور پوچھ کے دیکھیں کسی شوہر یا بیوی سے کہ شریک حیات کو دیکھ کر کیسا محسوس ہوتا ہے۔ اس کے جواب میں ایسی باتیں سننے کو ملتی ہیں کہ ایسا معلوم ہوتا ہے یہ دونوں ہی ایک دوسرے کے لیے رنج ہیں۔ رشتوں کو خوبصورتی سے نبھانا اور رشتوں میں حقیقی حسن جو کہ اچھے اخلاق سے آتا ہے، اگر اس کو دیکھنا ہے تو اہل بیت کے گھرانے کو دیکھیں، مطالعہ کریں، کتابوں میں بیان ہوا ہے۔ مثلاً آیت اللہ ابراہیم امینی کی کتاب ہے فاطمۃ الزہرا سلام اللہ علیہا، اسلام کی مثالی خاتون۔ ویسے تو کتابوں کے نام ہم بیان کر ہی رہے ہیں اور ساری کتابیں اچھی ہیں، معلوم آتی ہیں، لیکن یہ جو کتاب جس کا بھی ہم نے نام لیا، اس کی خاص بات یہ ہے کہ یہ اصلاحی پہلو کے حساب سے جو ہے وہ زیادہ مفید ثابت ہوگی، اس کا مطالعہ زیادہ مفید ثابت ہوگا کیونکہ اس میں اصلاحی پہلوؤں کو بھی بیان کیا گیا ہے معلومات کے ساتھ ساتھ۔ ہر رشتہ، چاہے وہ شوہر و بیوی کا ہے، چاہے وہ والدین اور اولاد کا ہے، حضرت فاطمہ سلام اللہ علیہ کے گھرانے کو دیکھیں، پڑھیں اس بارے میں، آپ کو خوشی اور سکون محسوس ہوگا اور تعجب بھی ہوگا۔ تعجب کس بات پر ہوگا؟ تعجب اس بات پر ہوگا کہ وہ گھرانہ جو مشکلات میں گھرا ہوا ہے اور جس گھر میں کئی کئی دن فاقے بھی ہوتے ہیں، مولائے کائنات رسول اللہ محاذ پر بھی جاتے ہیں، زخمی ہو کر آتے ہیں، یعنی بہت مشکلات موجود ہیں، لیکن گھر کے اندر رشتوں کا احترام، سکون، محبت، خوشی سب کچھ موجود ہے۔ ہم تو یہ سمجھتے ہیں نا کہ بہت پیسہ ہو، آسائشیں ہوں تو سکون اور خوشی ہوتی ہے، اور ہمارے یہاں جن کے پاس یہ سب کچھ ہے، خوشی اور سکون وہاں پر بھی نہیں ہے۔ اس کا مطلب ہے سکون اور خوشی کسی اور چیز میں ہے جو ہم سمجھ نہیں پا رہے، اور ہم اسے کہیں اور تلاش کر رہے ہیں، لہٰذا حاصل نہیں کر پا رہے۔ مختلف علماء نے جو تحریر کیا اس کا خلاصہ بیان کریں گے کہ شہزادی مرکز نبوت سے نکلی ہیں اور خانہ ولایت میں تشریف لائیں۔ اب آپ یعنی سیدہ فاطمۃ الزہرا سلام اللہ علیہ اسلامی فوج کے کمانڈر، نبی کے جانشین کے گھر تشریف لائیں۔ اس نئے مرکز میں سنگین ذمہ داریاں آپ پر عائد ہوتی ہیں۔ یہاں حضرت فاطمہ کو عملی طور پر خانہ داری، شوہر داری، بچوں کی تربیت کا درس تمام خواتین کو دینا ہے۔ صداقت، محبت، ایثار کا سبق سکھانا ہے تاکہ عالم نسواں ان کے وجود سے اسلام کی حقیقت اور نورانیت سے آگاہ ہو۔ وہ واحد گھر جس کے دونوں زن و شوہر گناہوں سے معصوم اور انسانی کمالات سے آراستہ تھے، وہ شہزادی فاطمہ الزہرا سلام اللہ علیہا اور مولا کائنات کا گھر تھا۔ حضرت علی علیہ السلام ایک مرد مسلمان کا مکمل نمونہ اور حضرت فاطمہ ایک مسلمان عورت کی کامل مثال ہیں، بلکہ بے مثال ہیں۔ حضرت علی بچپن ہی سے پیغمبر اسلام کے زیر تربیت رہے، جناب زہرا سلام اللہ علیہ نے بھی اپنے والد گرامی کے دامن میں تربیت پائی۔ آپ دونوں ہی، یعنی شہزادی اور مولا، دونوں ہی اسلامی اخلاق سے پوری طرح آگاہ تھے اور تلاوت قرآن خود پیغمبر اسلام کی زبان مبارک سے سنا کرتے، غیبی خبروں اور وحی سے آگاہ تھے، اسلام کے حقائق اور معارف کو اس کے اصل سرچشمے سے حاصل کرتے تھے۔ لہٰذا اس گھر سے گھریلو زندگی کا اعلیٰ ترین نمونہ ملنا چاہیے جیسا کہ ملا ہے۔ حضرت علی اور حضرت فاطمہ کا گھر در حقیقت اخلاص اور صفا کا مرکز تھا، اور یہ دونوں شریک زندگی کمال اخلاص کے ساتھ باہمی مدد و تعاون سے اسے چلاتے تھے اور ایک دوسرے کی مدد کرتے تھے۔ شادی کے ابتدا میں ہی رسول کی خدمت میں حاضر ہوئے اور رسول سے درخواست کی کہ گھر کے کاموں کو دونوں کے درمیان تقسیم کر دیں۔ نبی نے فرمایا، گھر کے داخلی کام فاطمہ انجام دیں گی اور باہر کے کام علی کے سپرد ہوں گے۔ حضرت فاطمہ فرماتی ہیں، خدا جانتا ہے میں یہ بات سن کر کس قدر خوش ہوئی کہ گھر سے باہر کے کام میرے ذمے نہیں کیے گئے۔ روایت ہے کہ نبی نے اصحاب سے پوچھا، وہ کون سا لمحہ ہوتا ہے جب عورت خدا کے زیادہ نزدیک ہوتی ہے؟ کسی نے بھی کوئی مناسب جواب نہیں دیا۔ شہزادی فاطمہ نے اس کا جواب یہ دیا کہ عورت جب اپنے گھر میں ہوتی ہے اور گھر کے کام اور بچوں کی تربیت میں مصروف ہوتی ہے تو اس وقت اللہ سے سب سے زیادہ قریب ہوتی ہے۔ شہزادی نے گھر کے کاموں میں اس قدر مشکلات اٹھائیں کہ خود مولا کائنات نے اس بارے میں رقت کا اظہار کیا اور ان کی خدمات کو سراہا ہے۔ وہ معظمہ جو اپنے بچپن میں مکی دور کی سختیوں کو جھیل چکی ہوں، وہ مدینہ ہجرت کے بعد ایک ایسے شخص کی شریک حیات بنی جن کی پوری زندگی جہاد فی سبیل اللہ میں گزری۔ لشکر اسلام ہمیشہ تیاری کی حالت میں رہتا تھا، سال میں کئی جنگیں ہوتی تھیں اور حضرت علی علیہ السلام ان میں سے تمام یا اکثر جنگوں میں شریک ہوتے تھے۔ شہزادی اور مولا کی مشترکہ زندگی میں کوئی سال 6 مہینے ایسے نہیں گزرے ہوں گے جب آپ کے شوہر میدان جنگ میں نہ گئے ہوں، اور شہزادی نے ایک مرد مجاہد کی شریک حیات کی حیثیت سے ان کے شایان شان خدمت نہ کی ہو۔ شہزادی فاطمہ اسلام اور شوہر کے حساس مقام کو اچھی طرح سمجھتی تھیں، جانتی تھیں کہ اگر علی کی تلوار نہ ہو تو اسلام ترقی نہیں کر سکے۔ آیت اللہ ابراہیم امینی نے لکھا کہ شہزادی جانتی تھیں کہ مرد کی ترقی، تنزلی، سعادت، بدبختی بڑی حد تک عورت کے طرز عمل اور مزاج سے وابستہ ہے، اور جانتی تھیں کہ جب وہ زندگی کے جھمیلوں، دنیا کی مشکلات، حوادث کا مقابلہ کرتے کرتے تھک جاتا ہے تو اس کی جائے پناہ گھر ہوتا ہے، تاکہ وہاں سے نئی قوت حاصل کر کے خود کو دوبارہ فرائض کی ادائیگی کے لیے تیار کرے۔ شہزادی شوہر کی حوصلہ افزائی کرتی، ان کی فداکاری اور بہادری کو سراہتی۔ اسلام میں عورت شوہرداری کو جہاد کے برابر قرار دیا گیا، یعنی عورت کا جہاد کہا گیا کہ شوہرداری میں ہے۔ حدیث نبوی ہے کہ شوہرداری میں عورت کا جہاد ہے۔ روایات سے پتہ چلتا ہے کہ جو مومنہ شوہر کی خدمت کرتی ہے، گھریلو کام کاج کرتی ہے، برتن دھونا، دسترخوان لگانا، اٹھانا وغیرہ، تو عورت کے لیے خدا ایک شہید کا ثواب لکھ دیتا ہے۔ اسلام عورت کے گھریلو کام کاج کو بڑی قدر کی نگاہ سے دیکھتا ہے، اس میں روایات بیان کی گئی ہیں۔ شہزادی جانتی تھیں کہ اسلام کا بہادر سپہ سالار میدان جنگ میں اسی وقت فاتح ہو سکتا ہے جب اس کی فکر گھر کے داخلی امور سے آزاد ہو اور اپنی رفیقہ حیات کی مہربانیوں سے آسودہ خاطر ہو۔ شہزادی مولا کی اجازت کے بغیر گھر سے باہر قدم نہیں رکھتی تھیں، کبھی ان کو ناراض نہ کرتی۔ پیغمبر اسلام نے فرمایا تھا کہ شوہر اور بیوی میں سے جو کوئی بھی ایک دوسرے کو اذیت پہنچانے کا سبب فراہم کرے گا، خدا نہ اس کی نماز قبول کرے گا اور نہ ہی کوئی دوسرا عمل خیر قبول کرے گا۔ मौला भी कभी शहजादी को नाराज़ नहीं करते थे। वो जानते थे कि जब वो मैदान जंग में बरसरे पैकार होते हैं, ऐन उसी वक्त उनकी शरीक हयात भी इस्लाम के दाखली मोर्चे में मसरूफ़ जिहाद होती हैं। उनकी गैर मौजूदगी में खाना पकातीं, कपड़े धोतीं, घर के काम काज करतीं, बच्चों की तरबियत में कोशां रहतीं। मुख्तसर ये कि घर का नज़्म व नस्क चलातीं, जिसे चलाना एक मुमलिकत को चलाने से आसान नहीं। जंग की खबरें सुनकर परेशान भी होतीं, इंतज़ार की सख्तियाँ बर्दाश्त करतीं, हमेशा मुश्किलात का सामना करतीं। या तो उनके शौहर शदीद ज़ख्मी हालत में घर लौटते, या पैगंबर की खिदमत के सिलसिले में मुख्तलिफ अहम कामों की अंजाम दही के लिए मदीने में सरगर्म अमल होते, या सफर मामूरियत पे गए होते। शहजादी मेहरबानी, फिदाकारी, ईसार से मुश्किलात का मुकाबला करती। मौलाए कायनात को एहसास था कि घर की मुजाहिदा को भी दिलजोई, हौसला अफजाई और नवाजिशात की ज़रूरत होती है। जब आप घर में आते तो घर में गुजरने वाले हालात और हज़रत जहरा की मुशक्क़तों के बारे में सवाल करते, जौजा पर नवाजिशें करते, ज़िंदगी की सख्तियों में ढारस बंधाते। नबी की हदीस है, बीवी ने अपने वालिद से रिवायत बयान की है कि आपने फरमाया, तुम्हारे बेहतरीन मर्द वो हैं जो अपनी बीवियों पर ज़्यादा एहसान और मेहरबानी करने वाले हैं। एक रिवायत है नबी से कि नबी ने फरमाया, अपनी बीवी से लगाव और उनका एहतराम ईमान की निशानी है। सूरह निसा आयत नंबर 19 में कहा जा रहा है, इरशाद रब्बुल इज़्ज़त हो रहा है, और बीवियों के साथ अच्छा सलूक करते रहो, और अगर किसी वजह से उन्हें नापसंद करो तो भी सब्र करो, क्योंकि अजब नहीं कि किसी चीज़ को तुम नापसंद करते हो और खुदा तुम्हारे लिए उसमें बहुत बेहतरी कर दे। आगे जाके सूरह निसा में आयत नंबर 34 में इरशाद हो रहा है, नेक बख्त बीवियाँ ताबेदारी करती हैं। किसकी ताबेदारी करती हैं? शोहरों की। नेक बख्त बीवियाँ ताबेदारी करती हैं शोहरों की, यानी एक तरफ शोहरों को बीवियों से अच्छे सलूक की ताकीद की जा रही है, और दूसरी तरफ बीवियों को शोहर की ताबेदारी की ताकीद की जा रही है। हदीस नबवी सल्लल्लाहु अलैहि वसल्लम है कि औरत फूल है। इस्लामी तालीमात की रोशनी में मर्द पाबंद है कि वो फूल की मानिंद हिफाजत करे। आयतुल्लाह सैयद अली की किताब है औरत गौहर हस्ती, वहाँ पे ये रिवायत मौजूद है कि औरत फूल है, और इस्लामी तालीमात की रोशनी में मर्द पाबंद है कि वो फूल की मानिंद हिफाजत करे, फूल की मानिंद सलूक करे। इस्लाम मर्दों को अपने बीवी बच्चों की ज़रूरियात ज़िंदगी को अच्छी तरह पूरा करने की तालीम देता है, और वो लोग जो अपनी घरेलू ज़िंदगी और बाल बच्चों से गाफिल हैं और उनके हुकूक अदा नहीं करते, उन्हें लानत का मुस्तहक करार देता है। कहा गया कि वो शख्स मलऊन है जो अपने अहले खाना के हुकूक अदा ना करे। शहज़ादी फ़ातिमतुज़्ज़हरा सलामुल्लाह अलैहा ने अपनी तमाम तर अज़मत के बावजूद अपनी घरेलू ज़िंदगी को एक शरीक हयात की हैसियत से इस तरह गुजारा जैसे इस्लाम का हुक्म है। आयतुल्लाह सैयद अली कहते हैं कि ये हकीमा, आलिमा, मुहद्दिसा खातून, जिनसे फ़रिश्ते हम कलामी का शरफ़ हासिल करते थे, जिनका कल्ब नबी करीम और मौलाए कायनात के क़ुलूब की मानिंद नूरानियत से मुनव्वर था, जब तक ज़िंदा रहीं ज़िंदगी के तमाम मराहिल में अपने शौहर और इमाम वक्त के पीछे बुलंदोबाला मजबूत पहाड़ की मानिंद खड़ी रहीं। विलायत के दिफा के लिए किसी कुर्बानी से दरियग नहीं किया, और जैसा कि अभी हदीस बयान की गई कि औरत का जिहाद बेहतरीन शौहरदारी, इसके बारे में सैयद अली फरमाते हैं, आयतुल्ला सैयद अली फरमाते हैं, कुछ लोग ख्याल करते हैं कि औरत का जिहाद सिर्फ शौहर के आराम और सुकून के वसाइल फराम करना है, जबकि औरत का जिहाद यह है कि जब एक मोमिन फिदाकार औरत का शौहर मुख्तलिफ किस्म की संगीन जिम्मेदारियों का हामिल होगा तो उसकी संगीन जिम्मेदारियों का बारे गिरा खातून के कंधों पर भी आएगा। और वो ख़वातीन से खिताब करते हुए ये फरमा रहे हैं कि आप ख़वातीन भी उनकी जिम्मेदारियों और वज़ाइफ में शरीक होंगी। जब शौहर दिन भर के काम से थका हुआ घर आता है, आयतुल्ला सैयद अली का बयान है जो ख़वातीन से खिताब फरमा रहे हैं कि जब थका हुआ घर आता है तो उसकी थकावट के असरात घर में भी ज़ाहिर होते हैं। अच्छा, घर में ही ज़्यादा ज़ाहिर हो रहे होते हैं, इसलिए कि बाहर तो बस नहीं चल रहा होता है। खातून खाना को अगर जिहाद करना है तो उसकी बद अखलाकी का जवाब खुश अखलाकी से दें। आयतुल्ला सैयद अली कह देंगे जब वो घर में आता है थका हुआ तो बद अखलाक भी होता है। अब जिहाद करना है मोमिना को तो بد اخلاقی کا جواب خوش اخلاقی سے دیں اور خدا کی خوشنودی کے لیے برداشت کریں، اسے کہا جاتا ہے بہترین شوہرداری۔ اور آگے وہ کہتے ہیں کہ اگر آپ خواتین اپنے شوہروں کی طرف سے زحمت برداشت کرتی ہیں تو جان لیں آپ کی زحمت کا اجر اللہ کی بارگاہ میں محفوظ ہے، چاہے لمحے بھر کی زحمت ہو یا اس سے زیادہ زحمت ہو، اور چاہے کوئی آپ کی زحمت کی طرف توجہ کرے یا نہیں کرے، خدا بہرحال جانتا ہے۔ بہت سے افراد خواتین خصوصاً بیویوں کی زحمت سے بے خبر ہیں اور سمجھتے ہیں کہ زحمت و مشقت وہ چیز ہے جسے انسان اپنے زور بازو بدنی طاقت سے برداشت کرتا ہے، انجام دیتا ہے، لیکن وہ نہیں جانتے کہ کبھی کبھی روحی اور قلبی احساسات کے ذریعے برداشت کی جانے والی زحمت کا بار بہت سنگین ہوتا ہے۔ مرد حضرات، آپ خواتین کی زحمتوں سے اچھی طرح آگاہ نہیں، لیکن خدا وہ ہے کہ کوئی چیز اس سے پوشیدہ نہیں رہتی، وہ آپ کے کاموں پر حاضر اور ناظر ہے۔ سیرت معصومین میں ہمارے لیے بہت سارے پیغامات ہیں اور درس ہیں اور بہت سی باتیں سمجھ میں آتی ہیں، جن میں سے ایک یہ بھی ہے کہ زن و شوہر دونوں کو نبھانا چاہیے۔ اگر آپس میں اختلافات ہوں، گھر کا ماحول خراب ہو جاتا ہے، گھر میں آرام و سکون نہیں ہوتا اور گھر میں موجود افراد متاثر ہوتے ہیں، اور خصوصاً بچے کیونکہ معصوم ہوتے ہیں، ناسمجھ ہوتے ہیں، زیادہ متاثر ہوتے ہیں، اور زیادہ تر دیکھنے میں یہ آ رہا ہے کہ نفسیاتی الجھنوں کا شکار ہو رہے ہیں بچے۔ ہر رشتے میں ایک اہم چیز یہ ہے کہ ہر رشتے میں خلوص، عزت اور احترام کو برقرار رکھا جائے، خوف خدا رکھا جائے، یعنی دوسرے فریق کو چاہے رشتہ کوئی بھی ہو اللہ کا بندہ سمجھا جائے۔ سامنے ہمارے کوئی بھی شخص ہے، اس سے کوئی بھی رشتہ ہے، ضرور یہ ذہن میں رکھا جائے کہ یہ اللہ کا بندہ ہے اور خدا نے اس کے حوالے سے مجھ پر حقوق عائد کی ہیں، ان کی ادائیگی کے سلسلے میں مجھے بارگاہ خدا میں جواب دینا ہے۔ کسی کی بھی برائی نہیں چاہیں، توہین نہ کریں، نیچا دکھانے کی کوشش نہ کی جائے۔ مزاج نہیں مل رہا ہے تب بھی ان چیزوں کو ملحوظ خاطر رکھا جائے، خوف خدا، احترام، خلوص، اگر صرف اتنا بھی کر لیا نبھانا آسان ہو جائے گا۔ اب تھوڑا سا شہزادی کے کام کاج کے حوالے سے بیان کریں گے کہ نبی نے فرمایا تھا، اے فاطمہ خدا کے حکم پر عمل کرو، میں خدا کے ہاں تمہیں کسی چیز سے بے نیاز نہیں کر سکتا، یعنی اپنی آخرت کا بندوبست خود ہی کر لو۔ جب نبی دختر سے یہ فرما رہے ہیں تو ہمیں اپنی آخرت کی فکر کرنی چاہیے۔ جناب فاطمہ الزہرا سلام اللہ علیہ بچپن سے لے کر اپنی مختصر عمر کے آخری حصے تک، آخر تک اپنی آخرت کی فکر میں رہیں۔ ملاحظہ کریں کہ بچپن سے لے کے شہادت تک کس طرح زندگی بسر کی ہے۔ کاشانہ نبوت میں بھی شہزادی نے سختیاں اٹھائی ہیں، شیب ابی طالب کی سختی جھیلی، کاشانہ امامت میں آئیں گے تو انتہائی مشقت اٹھائی۔ اہل سنت کے عالم علامہ سبط ابن جوزی تذکرۃ الخواص میں یہ لکھتے ہیں، روایت کا خلاصہ یہ کہ مولا شہزادی کی مشقتوں کو بیان فرما رہے ہیں اور فرماتے ہیں کہ وہ رسول کی بیٹی اور سب سے زیادہ محترم تھیں، وہ میری زوجہ تھیں، انہوں نے اتنی چکی پیسی کہ ان کا ہاتھ زخمی ہو گیا اور اتنی مرتبہ مشک سے پانی بھرا کہ گردن پہ نشان پڑ گیا، گھر میں اتنی جھاڑو دی کہ لباس گرد آلود ہو گیا اور چولہے میں اتنی آگ جلائی کہ کپڑوں کی رنگت تبدیل ہو گئی۔ اسی طرح کی روایت جناب عباس قمی نے بھی لکھی ہے، اور روایت کا آگے جا کے خلاصہ کچھ اس طرح سے کہ شہزادی کی مشقت نبی کے سامنے بیان ہوئی تاکہ کنیز کا انتظام ہو سکے، اور نبی نے فرمایا کہ کیا میں ایسی چیز کی تعلیم دوں جو تمہارے لیے خدمتگار سے بہتر، اور پھر نبی نے تسبیح فاطمہ الزہرا سلام اللہ علیہ تعلیم فرمائی تھی جس کی فضیلتیں ہم بیان کر چکے ہیں۔ ایک دن پیغمبر اسلام نے دیکھا کہ مولا کائنات تو جناب فاطمہ الزہرا سلام اللہ علیہ دونوں مل کر چکی چلا رہے ہیں۔ نبی نے فرمایا پیاری بیٹی اٹھیے۔ بی بی جب اٹھ گئیں تو نبی ان کی جگہ بیٹھ گئے اور چکی چلانے میں مولا کی مدد کرتے رہے۔ آگے یہ بیان کیا گیا کہ اس رویے سے یہ سبق لینا چاہیے کہ اگر یہ دیکھا جائے کہ گھر کے کام خاتون کے لیے زیادہ اور دشوار ہیں تو ان کا ہاتھ بٹایا جائے۔ جناب سلمان حضرت زہرا سلام اللہ علیہ کے گھر آئے تو دیکھا جناب زہرا چکی چلا رہی ہیں، چکی کے دستے کو دیکھا تو وہ خون آلود تھا، اور سید الشہدا جو کہ اس وقت طفل شیر خوار تھے وہ بھوک سے بلک رہے تھے۔ جناب سلمان نے عرض کی، آپ اتنی زحمت کیوں اٹھا رہی ہیں جبکہ آپ کے پاس خادمہ فضہ موجود ہیں؟ شہزادی نے فرمایا، مجھے رسول اللہ نے نصیحت کی تھی کہ گھر کے کام ایک دن میں کروں، ایک دن فضہ کریں، آج میری باری ہے۔ جناب سلمان نے عرض کی کہ میں بھی تو آپ کا غلام ہوں، آپ چاہیں تو میں آپ کی جگہ چکی پیسنے کو تیار ہوں، और अगर आप चक्की चलाना चाहें तो मैं हुसैन को उठाता हूँ। हज़रत फातिमा ने फरमाया, मैं हुसैन की बेहतर तौर पर निगहदाश्त कर सकती हूँ, मैं हुसैन को उठाती हूँ और तुम मेरी चक्की चलाओ। बीबी के फरमान, जब बीबी का ये फरमान बयान किया कि मैं हुसैन की बेहतर तौर पर निगहदाश्त कर सकती हूँ, एक नुक्ता है इसमें कि बच्चे की बेहतरीन निगहदाश्त माँ कर सकती है, माँ की जगह कोई नहीं ले सकता। बाहर अली के सलमान कहते हैं, मैंने कुछ देर चक्की चलाई, अज़ान की आवाज़ आई तो नमाज़ के लिए मस्जिद चला गया। नमाज के बाद मैंने हज़रत अली को माजरा सुनाया, हज़रत अली रो दिए और मस्जिद से उठकर चले गए। थोड़ी देर बाद हज़रत अली मुस्कुराते हुए मस्जिद में तशरीफ़ लाए। रसूल अल्लाह ने सबक पूछा तो उन्होंने अर्ज़ की कि मैं फ़ातिमा के पास गया तो देखा फ़ातिमा सोई हुई हैं और हुसैन उनके सीने पे सो रहे हैं और चक्की खुद ब खुद चल रही है। ये सुनकर रसूल अल्लाह मुस्कुराए और मुस्कुरा कर फरमाया, अल्लाह के कुछ फरिश्ते हैं जो ज़मीन पे फिरते रहते हैं ताकि मोहम्मद वाले मोहम्मद की खिदमत करें, वो कयामत कायम होने तक खिदमत करते रहेंगे। एक मौलाना सफ़ी हैदर, इनसे सवाल पूछा गया कि जो कहा गया है कि इस्लाम का हुक्म है कि शौहर जौजा की किफालत करे, और अगर जौजा ये कह दे कि मैं काम नहीं करूँगी तो शौहर की ज़िम्मेदारी है कि वो कुछ भी करे, खुद पकाए या बाज़ार से लाए, मगर जौजा को खाना मुहैया करे, ये बात बात किस हद तक सही है और इस्लाम ने ये हुक्म क्यों दिया है, इसमें क्या बारीकियाँ हैं। हालात को देखा जाए तो शौहर जंग में भी जा रहा है, रोज़ी भी कमाना है, बाहर के दीगर काम काज भी उसी को करने हैं। तो ये जो बात कही गई है इसके बारे में बयान करें, तो उन्होंने ये बयान किया मौलाना सफ़ी हैदर ने, इसके बारे में ये जवाब दिया। लेकिन उस जवाब को बयान करने से पहले ये बता दें कि हमारे यहाँ एक तरफ तो बीवी के काम काज बयान किए जा रहे होते हैं कि उन्होंने ज़िंदगी में कितनी ज़हमतें उठाई, किस तरह चक्की चलाई और घरेलू ज़िम्मेदारियों को निभाया, और दूसरी तरफ हमारे यहाँ ये बहुत ज़्यादा शिद्दत से ये बात भी कही जाती है कि औरत की कोई ज़िम्मेदारी नहीं है किसी भी काम की। अगर घर में कोई ज़यीफ़ अफराद हैं जिनको ज़रूरत है कि कोई उनका ख्याल करे तो अभी औरत पे कोई ज़िम्मेदारी नहीं है, उस पर कुछ भी वाजिब नहीं है। बात यह है कि वाजिब हो या ना हो, जब शहज़ादी की सीरत बयान की जा रही है तो इस सीरत के पेशे नज़र इंसानियत और अखलाकियात के तहत ही सही ख्याल करना ज़िम्मेदारी है। अगर आज हम किसी का ख्याल करेंगे कल कोई हमारा ख्याल करेगा। बहरहाल मौलाना सफ़ी हैदर ने बहुत अच्छा जवाब दिया, उन्होंने कहा कि बात यह है कि एक सब्जेक्ट पर एक जगह ना अल्लाह ने आयात नाजिल की है और ना मासूमीन ने कोई चैप्टर वाइज किताब लिखी है, जब जो ज़रूरत हुई उसके मुताबिक कोई आयत आई या मासूम ने कोई बात कही या सीरत का कोई नमूना सामने आया। किसी मौजू पर बात करते हुए ऐसा ना हो कि हम किसी एक पहलू पर इतना ज़ोर डालें कि दूसरा पहलू नज़रअंदाज हो जाए। वो कहते हैं ये मसला भी इसी में से एक है। हमने ये तो देख लिया कि मर्द की जिम्मेदारी किफ़ालत करना है, लेकिन जो हकीकी माना इससे मुराद थे वो इस सिलसिले में किफ़ालत के बाद मर्द की जिम्मेदारियाँ भी हैं और औरत की जिम्मेदारियाँ भी हैं। मर्द और औरत की जो जिम्मेदारी अल्लाह ने बांटी है, अल्लाह ने जो ड्यूटी लगाई है, उसमें एक दूसरे की मदद करना है। वो कहते हैं कि रिवायात में जब हम तफसील में जाएंगे और मासूमीन की पूरी सीरत में जाएंगे तो किसी एक जगह पर भी कोई दिखाए कि कोई मासूम बैठ के खाना पकाकर ज़ौजा को खिला रहे हों, ताउन करते दिखाई दे रहा है, मौलाए कायनात दाल चुन रहे हैं। नबी करीम तशरीफ़ लाए, जब ये मंजर देखा तो नबी करीम बहुत खुश हुए। साथ देने का हुक्म बहुत ज़्यादा है, मौलाना सफ़ी हैदर कहते हैं कि हम भूल गए इस बात को, हम भूल गए साथ देने का बहुत ज़्यादा हुक्म है जो हम भूल गए। अगर किफ़ालत का यही मतलब है कि पका पकाया खाना बीवी को पेश किया जाए तो फिर क्या मासूमी नाऊज़ु बिल्ला माज़ अल्लाह क्या इस हुक्म खुदा से वाकिफ़ नहीं थे? हज़रत ज़हरा क्यों पकाती थी खाना? घर के काम काज कौन करता था? हज़रत फ़ातिमतुज़ ज़हरा सलामुल्लाह अलैहा ने घर के अंदर के काम काज को जो बांटा था वो अपने और अपनी कनीज़ के दरमियान बांटा था, मौला और अपने दरमियान नहीं बांटा था घर के अंदर के कामों को। घर के अंदर के काम बीवी के ज़िम्मे थे, बाहर के काम मौला के ज़िम्मे थे। अब घर के अंदर कामों की जो तकसीम हुई थी वो जनाबे फिज़ा और बीवी के दरमियान हुई थी। फिर आगे वो कहते हैं कि अब ये मियाँ बीवी का आपस का मामला है कि वो बीवी से ऐसा बर्ताव करे शौहर कि फिर बीवी उससे ये डिमांड ना करे कि तुम्हें पका हुआ खाना मुझे देना होगा, और बीवी से ये कहा गया कि तुम भरपूर मदद करो अपने शौहर की। जब मौलाए कायनात जंग करके आते तो जुल्फ़िकार को धोना ये सब काम बीवी करती थी। एक दूसरे का साथ देकर ज़िंदगी बसर करना, ये वकीलों की ज़िंदगी नहीं कि दो एडवोकेट साथ रह रहे हैं, कानून की लकीर पे खड़े होकर ज़िंदगी गुजार रहे हैं। कानून की लकीर पे खड़े होकर ज़िंदगी नहीं चलती, कानून की लकीर तो इसलिए है कि मिनिमम ये है। बहरहाल बात को आगे बढ़ाते हैं कि मौलाए कायनात के साथ जो बीबी का बर्ताव हमें मिलता है रिवायात में, अबू सईद से मनकूल है कि हज़रत अली अलैहिस्सलाम ने एक दिन जनाब फ़ातिमतु ज़हरा सलामुल्लाह अलैहा से फ़रमाया कि क्या आपके पास खाने के लिए कुछ है। शहज़ादी ने अर्ज़ की, उस खुदा की कसम जिसने मेरे वालिद को नबूवत के मकाम से सरफराज़ किया और आपको मकाम वसाया से मुकर्रम फरमाया है, मेरे पास खाने के लिए कुछ नहीं बल्कि हकीकत तो ये है कि 2 दिन से मैंने और बच्चों ने भी कुछ नहीं खाया। अलबत्ता पिछले 2 दिनों में थोड़ी सी ग़िज़ा मौजूद थी जिसे मैं आपकी खिदमत में पेश करती रही और ख़ुद मैं और हसनैन फाके करते रहे। मौलाए कायनात ने फरमाया, ये बात मुझे क्यों नहीं बताई ताकि मैं बंदोबस्त करता। शहज़ादी ने अर्ज़ किया, अबुल हसन मुझे अपने खुदा से शर्म महसूस होती है कि मैं आपको ऐसी तकलीफ़ दूँ जो आपके बस से बाहर हो। इसी तरह की रिवायत अपने शहर आशोब ने बयान की कि हज़रत फ़ातिमा ने फरमाया, मुझे खुदा से शर्म आती है कि आपसे ऐसी चीज़ का सवाल करूं जिसे आप पूरा ना कर सकें। बीबी अपने अमल से, अपने कौल व फेल से एक अमली नमूना पेश कर रही हैं तमाम ख़वातीन के लिए। और जैसा कि हमने कहा था कि हर मजलिस के बाद हम ज़रूर ये गौर व फ़िक्र करें कि इसमें हमारे लिए क्या पैगाम है, क्या नसीहत है। तो शहज़ादी की पूरी ज़िंदगी में पैगामात ही पैगामात हैं, हमारे लिए नसीहत और इस्लाह की बातें ही हैं। बस मोमिनात इस मौजू को मज़ीद जो है वो कल बयान करेंगे और आज हम यहीं पे बात का सिलसिला रोकेंगे। रावी ये बयान करता है कि पैगम्बर की वफ़ात के 8वें रोज़ शहज़ादी पैगम्बर की कब्र की ज़्यारत के लिए घर से बाहर निकली। उस वक्त आपकी आंखों से अश्कों का सैलाब रवा था और आपकी चादर का पल्लू ज़मीन पे घिसट रहा था और आपकी चादर आपके पाँव में लिपट लिपट जाती थी। शिद्दत गिरिया की वजह से आपको कुछ दिखाई नहीं देता था। मोमिना, सोचने की बात है कि शहज़ादी की चादर क्यों पाँव से लिपट रही थी? इन 8 दिनों के दौरान क्या जुल्म हो गया था? क्या सैयदा बीबी झुककर चल रही थी, किसी तकलीफ़ में थी जो चादर लिपट लिपट जाती थी पैरों में? शहज़ादी किस आलम में कब्र मुबारक की तरफ रवाना है कि अश्कों का सैलाब आंखों से रवा है? और जैसे ही कब्र मुनव्वर पर पहुंची हैं शहज़ादी तो बेहोश होकर गिर गईं। मदीने की औरतें दौड़ती हुई आईं और शहज़ादी के चेहरे मुबारक पर पानी के छींटे मारे, जिससे आप होश में आईं और रोकर अपने बाबा से दर्द दिल बयान किया, बाबा जान मेरी ताकत ख़त्म हो गई है, मेरे दुश्मन मेरे सदमे से खुश हैं, आपकी मौत का सदमा मुझे हलाक कर देगा, बाबा जान मैं अकेली रह गई, मेरी आवाज़ खामोश हो गई, मेरी कमर टूट गई, बाबा आपके बाद मुझे अपना कोई मोनिस दिखाई नहीं देता और मेरे आंसुओं का रोकने वाला कोई नहीं, आपका गम मेरे लिए हर वक्त ताज़ा है, खुदा गवाह है कि मेरा दिल इससे सख्त मुतासिर है, हर रोज़ मेरे गमों में इजाफा हो रहा है, बाबा जान आपके बाद हमें कमज़ोर बना दिया गया और लोगों ने हमसे मुंह मोड़ लिया, बाबा आपकी रहलत कोई मामूली मुसीबत नहीं, आपका मिंबर वीरान हो चुका है और आपकी महराब से सदाए मुनाजात सुनाई नहीं देती, लेकिन आपकी कब्र आपको अपने अंदर लेकर खुश है, मेरे हाल पर अफसोस यहाँ तक कि आपसे मुलाकात करूँ, ऐ आँख दिल खोल कर आंसू बहा, तुझ पर अफसोस के खून के आंसू बहाने से भी दरीग ना कर, ऐ अल्लाह के रसूल आप उस मिंबर को देखें जिस पर आप बैठा करते थे कि आपके बाद उस पर रोशनी के बाद तारीकी छा गई, खुदाया मुझे जल्दी मौत दे दे, मैं ज़िंदगी से तंग आ चुकी हूँ। शहज़ादी दिन रात रोती रहती, किसी तरह से आपको करार नहीं आता। मदीने के लोग तंग आ गए और कुछ लोगों ने मौलाए कायनात के पास आकर कहा कि फ़ातिमा रात दिन रोती हैं, जिसकी वजह से हम रात को सो नहीं सकते और दिन को सुकून हासिल नहीं कर सकते, आप उनसे कहें कि अगर वो रात को रोएं तो हम दिन को आराम करें और अगर वो दिन के वक्त रोएं तो हम रात को आराम करें। मौलाए कायनात ने फरमाया, मैं तुम लोगों का पैगाम उन्हें पहुंचा दूंगा। मौलाए कायनात घर तशरीफ़ लाए, देखा शहज़ादी रो रही थी, उनसे फरमाया कि मदीने के लोगों ने मुझसे तकाज़ा किया है कि आप रोने का वक्त मुकर्रर करें, या दिन को रोया करें या रात को रोया करें। शहज़ादी ने अर्ज़ की, या अबुल हसन, इन लोगों में मेरी ज़िंदगी बहुत कम रह गई है और मैं करीब यहाँ से रुखसत हो जाऊँगी, खुदा की कसम मैं मुसलसल अपने बाबा को रोती रहूँगी यहाँ तक कि उनके पास चली जाऊँ। मौलाए कायनात ने फरमाया, आप मुख्तार हैं, اس کے بعد مولائے کائنات نے شہزادی کے لیے قبرستان بقیع میں ایک صاحبان تیار کیا جس کا نام بیت الاحزان رکھا۔ شہزادی روزانہ حضرت حسنین کو لے کر بیت الاحزان چلی جاتی تھیں، جہاں شام تک اپنے بابا کو رویا کرتی تھیں، اور جب شام ہوتی تو مولائے کائنات وہاں آتے اور بیوی اور بچوں کو لے کے گھر آ جاتے۔ امیر المومنین نے رسول اللہ کے جنازہ اطہر کو ایک پیرہن میں غسل دیا تھا۔ ایک دفعہ شہزادی نے اسے دیکھنے کی خواہش کی، مولائے کائنات نے وہ پیرہن شہزادی کو دکھایا۔ بیوی نے جیسے ہی وہ پیرہن دیکھا اسے چہرے پہ رکھا، خوشبو نبوت کو سونگا اور بے ہوش ہو گئیں۔ مولا نے جب یہ حالت دیکھی تو پیرہن کو بیوی سے چھپا دیا۔ رسول اللہ کی وفات کے بعد بلال حبشی نے اذان دینی چھوڑ دی تھی۔ ایک مرتبہ شہزادی نے فرمایا، میری خواہش ہے کہ میں اپنے بابا کے مؤذن کی آواز میں اذان سنوں۔ جیسے ہی بلال کو بیوی کی خواہش کا علم ہوا تو انہوں نے اذان دی۔ جب انہوں نے کہا اللہ اکبر، بیوی کو اپنے بابا کا زمانہ یاد آ گیا، بے ساختہ رونے لگی۔ جب بلال نے کہا اشہد ان محمد رسول اللہ، شہزادی چیخ مار کر بے ہوش ہو کر گر گئیں۔ بلال نے اذان روک دی۔ شہزادی مسلسل روتی تھیں، کبھی اپنے بابا کی جدائی میں یہ شعر پڑھتی کہ جب میرے شوق دیدار میں اضافہ ہوتا ہے تو میں روتے ہوئے آپ کی قبر کی زیارت کرتی ہوں، آپ کی قبر پر نوحہ پڑھتی ہوں اور آپ کی جدائی کا شکوہ کرتی ہوں، لیکن آپ مجھے جواب نہیں دیتے۔ دامن خاک میں آرام کرنے والے آپ نے مجھے رونا سکھا دیا۔ آپ مجھ سے جدا ہو کر مٹی میں چھپ گئے ہیں، لیکن میرے غمگین دل سے غائب نہیں ہیں۔ ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين۔